Radio Veri FM. Radio Veri FM.
Radio Veri FM. Antana Betuplu Cha, Rexy Duituplu, Sat Megahertz.
सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थामा प्रक्रिया मिसेर विज्ञापन खोलेको भन्दै एस्किम समितिका पदाधिकारी विरोधमा विज्ञापन खारेज गर्न माग गर्दै रिट दर्ता।
दैलेखको श्रीस्थान पादुका र नाभिस्थानमा पेट्रोलियम अन्वेषणको काम सुरु। 12 पाङ्ग्रे ट्रक जान सक्ने सडक बनाउन चिनिया टोलीको आग्रह।
सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको बजेट प्रति सत्तापक्षकै सांसद असन्तुष्ट, हस्ताक्षर संकलन।
र विश्वकप क्रिकेटमा भारत सेमी फाइनलमा प्रवेश, बङ्गलादेश प्रतियोगिता ताबाट बाहिरियो। हिमाल पहाड तराई कोही छैनन् पराई। बिहानको भेरी खबरबाट नवराज रेग्मी र मधुबन विशीको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np शुभयात्रा हाम्रो पात्रो मोबाइल एप्लिकेसनका साथै बर्दियाको रेडियो टाइगरबाट पनि सुनिरहनु भएको छ।
अब खबर विस्तारमा। सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थामा आफ्नो मान्छे राख्न प्रक्रिया मिसेर विज्ञापन खोलेको भन्दै स्किम समितिका पदाधिकारीले विरोध गरेका छन्। उनीहरूले पाँचौँ तहका करारमा रहेका इन्जिनियरहरूलाई दुई तह बढुवा गरी स्थायी बनाउन लागेको भन्दै विज्ञापन खारेज गर्न मागसहित उच्च अदालत सुर्खेतमा रिट निवेदन दर्ता गराएका छन्। रिटमा एक महिने सूचनाको म्यादलाई एकाएक कार्यविधि सच्याएर 15 दिनमा झारिएको र अन्तिम दिनको साँझ मात्र टाँस गरी प्रक्रिया मिसेर विज्ञापन खोलिएको दावी गरिएको छ। असन्तुष्ट पक्षले पदपूर्ति समितिमा छलफल र निर्णय नगरी आफ्ना मान्छे राख्न असार 14 गते साँझ एकाएक सूचना टाँस गरिएको बताएका छन्। गत जेठ 32 गते संस्थाको मूल समितिको बैठकमा ज्यालादारीमा रहेकालाई करारमा रहेकालाई स्थायी गर्ने सहमतिका आधारमा बढुवा नभएकालाई बढुवा गर्ने लगायतको निर्णय भएको हो। अध्यक्ष कुलमणि देवकोटाको अध्यक्षतामा ओम दत्त रिग्मी सदस्य र कार्यालय प्रमुख डम्बर गौतम सदस्य सचिव रहेको 3 सदस्यीय पदपूर्ति समिति मा पनि गठन गरिएको थियो। पदपूर्ति समितिको माइन्युटमा सदस्य रेग्मी र सदस्य सचिव गौतमले हस्ताक्षर नगरेको बताइएको छ। उजुरीकर्ताले अध्यक्ष देवकोटाले आफ्ना मान्छे राख्न एकपक्षीय निर्णय गरेको आरोप लगाएका छन्। शिवप्रसाद गौतम, कुलबहादुर खत्री र धनबहादुर मल्ल लगायतले परमादेश लगायतका अन्य उपयुक्त आज्ञा आदेश जारी गर्न भन्दै उच्च अदालतमा रिट निवेदन दिएको बताउनुभयो। गौतमले 15 दिनको सूचनालाई 14 दिनको साँझ टाँसेर अरूलाई दरखास्त दिन वञ्चित गराउने नियत देखिएका विज्ञापन रद्द गर्न माग गरेको बताउनुभयो। पदपूर्ति समितिका सदस्य ओम दत्त रेग्मीले पनि केही नियत र प्रक्रिया मिचिएको भन्दै आफू प्रक्रिया र विधि अनुसार नै काम हुनुपर्ने पक्षमा रहेको बताउनु भएको छ। यसबारे संस्थाका अध्यक्ष देवकोटाको प्रतिक्रिया आइसकेको छैन भने उपाध्यक्ष दिपेश सार्कीले आफूले विज्ञापनका बारेमा सबै जानकारी लिन नपाएको बताउनु भएको छ।
वीरेन्द्रनगरको फोहोर व्यवस्थापनका लागि निर्माण सुरु गरिएको ल्यान्डफिल साइट लामो समय बितिसक्दा सम्पन्न हुँदा समेत अहिलेसम्म हुन सकेको छैन। करिब 7 वर्ष अघिदेखि ल्यान्डफिल साइट निर्माण गर्ने भने पनि यसको कामले गति लिन नसकेको हो। ल्यान्डफिल साइट नबनाउँदा नगरको फोहोर व्यवस्थापनमा समस्या निम्तिएको छ। हाल अस्थायी रूपमा व्यवस्थापन गर्नुपर्ने देखिएको छ। कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर बनेसँगै प्रदेश राजधानीमा आउने मानिसहरूको चहलपहल समेत बढेको छ। तर त्यही अनुसार व्यवस्थापन नहुँदा स्थानीय तथा पैदल यात्रीले शास्ति भोग्नु परेको छ। फोहोर दिन प्रतिदिन बढ्दै गए पनि ल्यान्डफिल साइटको अभाव हुँदा अहिले यतातत्र फोहोर देखिन थालेको छ। पूर्वाधार निर्माणको काम समेत सुरु हुन नसक्दा समस्या देखिएको छ। वीरेन्द्रनगर 1 को तारेभिरमा ल्यान्डफिल साइट बनाउने योजना नगरपालिकाले अघि सारेको थियो। त्यही ठाउँमा करिब 5 बिघा जग्गा प्राप्त भएको नगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत प्रकाश पौडेलले बताउनुभयो। उहाँले जग्गा वैज्ञानिक ल्यान्डफिल साइट निर्माण गर्ने गरी विस्तृत परियोजना प्रतिवेदन DPR बनाउँदै गरेको बताउनु भएको छ। ल्यान्डफिल साइटको लागि जग्गा प्राप्त भएकाले हालसम्म त्यहाँसम्म सडकको पहुँच विस्तार हुन नसकेले काले समस्या भएको बताउनुभयो। ल्यान्डफिल साइट निर्माणका लागि पहिलो चरणमा करिब 14 करोडसम्म लागत लाग्ने उहाँले जानकारी दिनुभयो। हालसम्म ल्यान्डफिल साइट सडकसम्म सडक पुग्ने कच्ची सडक भएकाले समस्या भएको उहाँको भनाइ छ।
दैलेखमा पेट्रोलियम अन्वेषणको काम थालेको चिनिया प्राविधिक टोलीले आवश्यक सडक बनाउन आग्रह गरेको छ। श्रीस्थान पादुका र नाभिस्थानमा पेट्रोलियम अन्वेषणको काम थालेको टोलीले जमिन ड्रिल गर्ने उपकरण पुर्याउन 12 पाङ्ग्रे ट्रक जान सक्ने सडक आवश्यक पर्ने भन्दै सडकको स्तर सुधार्न आग्रह गरेको हो। सदरमुकाम दैलेख बजारबाट श्रीस्थान 11 किलोमिटर, नाभिस्थान 14 र पादुका स्थान 27 किलोमिटर दूरीमा पर्दछ। यी तीनवटै ठाउँमा अहिले मिनिट बससम्म आवजावत गर्न सक्ने कच्ची सडक मात्र रहेको छ। खानी तथा भूगर्भ विभागका महानिर्देशक सोमनाथ सापकोटाले यसबारे स्थानीय र प्रदेश सरकारको पनि ध्यानाकर्षण गराएको बताउनुभयो। उहाँले पहिलो चरणको 10 महिनामा कति गहिराईमा पेट्रोलियम पदार्थ छ भन्ने पत्ता लगाउने बताउनु भएको छ। यस्तै दोस्रो 10 महिनामा उत्खनन गरेर कति निस्किन सक्छ र त्यो व्यापारिक रूपमा प्रयोग गर्न सकिने या नसकिने बारे सरकारलाई प्राविधिक प्रतिवेदन बुझाउने उहाँको भनाइ छ। विभागले दैलेखको श्रीस्थान पादुका र नाभिस्थानबाट बगेको पेट्रोलियम पदार्थको नमुना सङ्कलन गरी काठमाडौँ लगेको 15 वर्ष भए पनि थप काम हुन सकेको थिएन। नेपाल चाइना पेट्रोलियम ग्यास तथा तेल स्रोत सर्वेका लागि गत फेब्रुअरी 28 भूगर्भ विभाग र चाइना जियोलोजिकल सर्वेबीच 3 वर्षमा काम सक्ने गरी सम्झौता भएको हो।
बाँके पूर्ण साक्षर जिल्ला घोषणा हुने क्रममा रहेको छ। अहिले धेरै आमाहरू साक्षरता कक्षामा आकर्षित हुन थालेपछि जिल्लालाई नै साक्षर घोषणा गर्न लागिएको छ। बुढेसकालमै भए पनि साक्षर बन्न पाइने भएपछि धेरै आमाहरू अहिले पनि साक्षर कक्षामा सहभागी भइरहेका छन्। सुनौ यसै सन्दर्भमा तयार पारेको एक रेडियो सामग्री बाँके सहकर्मी निशु जोशीबाट।
नेपालगञ्ज एक धम्बोजी निवासी लक्ष्मी बस्यालका पिता गाउँको प्रधान हुनुहुन्थ्यो। अरूलाई शिक्षा बाँड्ने उहाँका बुवाले आफ्नै घरमा छोरीलाई त्यो अवसर दिनुभएन, तर आमाको करले उहाँ विद्यालयसम्म पुग्नुभयो।
म त पढिन, मेरा छोरीलाई पढाउनु पर्छ र पढ्यो भने तिमीहरूलाई बिहा गरेर टाढा दिँदा तिमीहरूले चिठी लेखेर पठाउला, त्यो चिठी मैले बाहिर हेर्न पठाउला, त्यो हेरेर मेरा छोरीले चिठी पठाए भनौँला, मलाई खुसी लाग्छ, तिमी पढ्न जाऊ भन्नुभयो।
आमाको करबल बुवाको रोकावट अघि धेरै दिन टिकेन। उहाँको स्कुल यात्रा बीचमै रोकियो। लामो समयपछि काकाको छोराले गाउँमै प्रौढ कक्षा सिकाउने अभियान थाल्नुभयो। त्यो कक्षामा पनि आमाको साहसले नै काम गर्यो। त्यही प्रौढ कक्षाका कारण आजभोलि नेपालीमा लेखिएका सबै पुस्तक उहाँ खर्र पढ्न सक्नुहुन्छ।
दाइले बडो शिक्षा खोल्नु भयो काकाको छोराले, त्यहाँ पनि जान दिनु भएन बुवाले, नदिएपछि आमाले भन्नुभयो हामी पनि पढ्न जाने हो। पछि छोराहरूले के भन्यो भने अब म्यासेज पढ्न सक्ने हुनुहोस्, अङ्ग्रेजी पढ्नुहोस् भन्यो। उमेरले हदबन्दी गर्दैन, 90 वर्षकाले मास्टर डिग्री गरे देखिएछ, ग्रिन बुकमा चाहिँ नाम आएछ, हजुरले चाहिँ म्यासेज पढ्न नसक्ने हुन त भएन भन्छ। नेपालीमा चाहिँ मैले सक्छु, इङ्ग्लिसमा सक्दिनँ।
नेपालगञ्ज 18 कारकान्दोकै 70 वर्षीय प्रेमकली बडेली केही समय अघि साक्षरता कक्षा पढेर सामाजिक सङ्घ संस्थामा काम गर्ने अवसर पनि पाउनुभयो। नेपालगञ्ज एक धम्बोजीका आसमाया बजगाई स्कुलमा पढ्न नपाए पनि पढे लेखेकाहरूसँग सोधेरै साक्षर बन्नुभयो। उहाँ एक दशकदेखि राजनीतिमा नेतृत्व लिएर काम गरिरहनु भएको छ।
छोरालाई मात्रै अलिअलि पढाउँथे, छोरीहरूलाई त स्कुलै थिएन। मलाई रहर लाग्यो असाध्यै, त्यो दुईटा केटीले पढेर देख्दाखेरि म स्कुल जान्छु भने, तर स्कुल जाने मौका पाइनँ अनि मलाई रहर लाग्यो, म आफैले सोधी सोधिकन सिक्दै गएँ। अहिले अब नेपाली रेखरले आउँछ, लेख्न पढ्न आउँछ, उपन्यास भए, राजनीति दलका किताबहरू भए, भयङ्कर पढ्थेँ।
जीवनको उत्तरार्धमा भए पनि अक्षर सिकेपछि महिलाहरू भन्छन् अक्षर चिन्नु तेस्रो आँखा खोल्नु जस्तै हो।
भेरी खबरमा छिमेक सेरोफेरोसँगै अन्य खबरहरू पनि बाँकी नै छन्। अहिलेलाई भने यो विश्राम।
रेडियो भेरी एफएम।
तपाईँ अहिले सबैको मन सुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले सुर्खेत उपत्यका पानी उपभोक्ता संस्थामा प्रक्रिया मिचेर विज्ञापन खोलेको भन्दै स्किम समितिका पदाधिकारी विरोधमा विज्ञापन खारेज गर्न माग गर्दै रेड दर्ता। दैलेखको श्रीस्थान पादुका र नाभिस्थानमा पेट्रोलियम अन्वेषणको काम सुरु, 12 पाङ्रे ट्रक जान सक्ने सडक बनाउन चिनिया टोलीको आग्रह लगायतका खबर प्रस्तुत गर्यौँ।
अब बाँकी खबर। सर्पको टोकाइबाट बझाङको मस्टा गाउँपालिकामा एकजनाको ज्यान गएको छ। केदारसिंह गाउँपालिकाको देउरा बजारको अरुण होटेलमा सुतेका बेला सर्पले टोकेर पवन रोकाएको ज्यान गएको प्रहरीले जनाएको छ। दिदीलाई घर पुर्याएर फर्किने क्रममा राति होटेलमा सुतेका बेला सर्पले टोकेको र उपचारका क्रममा जिल्ला अस्पताल बझाङमा रोकाएको ज्यान गएको प्रहरीले जनाएको छ।
सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको बजेटप्रति सत्तापक्षकै सांसदहरूले असन्तुष्टि जनाएका छन्। प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि ल्याएको बजेटको विरोधमा सत्तापक्षकै प्रदेशसभा सदस्यले हस्ताक्षर सङ्कलन गरेका छन्। सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष 76-77 लागि ल्याएको बजेटमा असन्तुष्टि जनाउँदै सत्तारूढ दल नेकपाकै 25 सांसद हस्ताक्षर गरेका छन्। प्रदेशका मुख्यमन्त्री, मन्त्री, राज्यमन्त्री, सभामुख, उपसभामुख बाहेक प्रदेशसभाका प्रतिनिधित्व गर्ने नेकपाका 29 सांसदमध्ये 25 हस्ताक्षर गरेका हुन्। सत्तापक्ष असन्तुष्ट प्रदेशसभा सदस्यले हस्ताक्षर मुख्यमन्त्री त्रिलोचन भट्टलाई बुझाउने बताएका छन्। नेकपाका प्रमुख सचेतक तारा लामा तामाङले भने बजेट विरुद्ध सत्तापक्षमा हस्ताक्षर अभियान सुरु गरिएको भन्ने थाहा नभएको बताउनु भएको छ। प्रदेश सरकारले गत असार 1 प्रदेशसभामा आगामी आर्थिक वर्षको लागि 28,16,00,00,000 बजेट ल्याएको छ। प्रदेश सरकारले अपारदर्शी र वितरणमुखी बजेट ल्याएको भन्दै प्रतिपक्षी दल नेपाली कङ्ग्रेस र राष्ट्रिय जनता पार्टीले संसदमा अवरोध गर्दै आएका छन्।
आर्थिक अभावका कारण उपचारमा समस्या झेल्दै आउनुभएका रुकुमको 28 नगरपालिकाका गणेश मल्ललाई सहयोग गरेर ज्यान बचाइदिन आफन्तले अपिल गरेका छन्। आर्थिक अभावका कारण उपचारमा समस्या भएपछि मल्लको ज्यान जोगाइदिन परिवारले सबैसँग सहयोगको आग्रह गरेका हुन्। दुईवटै मृगौलाले काम गर्न छोडेपछि थलिएका मल्ल 1 काठमाडौँमा उपचाररत हुनुहुन्छ। पीडित मल्लको आर्थिक अवस्था दयनीय भएको र उपचार खर्च महँगो भएका कारण थप उपचारका लागि आर्थिक सहयोगको याचना गरेका हुन्। चिकित्सकले उनको नयाँ जीवनका लागि मृगौला प्रत्यारोपण नै गर्नुपर्ने भनी सुझाएकाले उनको उपचार परिवार अहिले पैसाको खोजीमा भौतारिरहेका छन्। स्वास्थ्यमा थप जटिलता आउन नदिन प्रत्यारोपण छिटो गर्न सके राम्रो हुने डाक्टरको सल्लाह बमोजिम पीडित युवकले त्यसकै लागि सहयोगको हार गुहार गरेका छन्। चिकित्सकले मृगौला प्रत्यारोपण गर्न 50,00,000 रुपियाँ लाग्ने बताएको आफन्तले बताएका छन्। उहाँको उपचारमा अहिलेसम्म झन्डै 25,00,000 रकम खर्च भइसकेको आफन्तले बताएका छन्। इच्छुक व्यक्ति वा निकायले पीडितलाई सहयोग गर्न चाहे मोबाइल नम्बर 9809857815 वा 9825438959 सम्पर्क गरिदिनु हुन आग्रह गरेका छन्।
आइतबारदेखि अनिश्चितकालीन तालाबन्दी गरेका जुम्लाको सिजा गाउँपालिकाका 22 विद्यालयको ताला खोलिएको छ। सिजा गाउँपालिकाका अध्यक्ष देवलसिंह रावल र गाउँपालिका अन्तर्गतका शिक्षा विभागका प्रमुख नवीन शर्माले निजी शिक्षकलाई समस्याको समाधान गर्ने आश्वासन दिएपछि तालाहरू खोलिएको निजी शिक्षक सङ्घर्ष समितिका कोषाध्यक्ष हरिबहादुर रोकाईले बताउनुभयो।
धनगढी उपमहानगरपालिका वडा नम्बर 14 फुलबारी स्थित डिपो बजारमा रहेको एक कपडा पसलमा आग लागि भएको छ। डिपो बजारमा रहेको आरसी ओझा सपिङ सेन्टरमा हिजो बिहान विद्युत सर्ट भएर आग लागि हुँदा 6,00,000 बराबरको क्षति भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायक परीक्षक दक्ष कुमार बस्नेले विद्युत सर्ट भएर पसलमा रहेका फ्यान्सी सामानहरू जलेर अन्दाजी 6,00,000 बराबरको क्षति भएको बताउनु भएको छ।
हामीसँग छिमेक सेरेफेरोसँगै खेल खबर पनि बाँकी नै छ। अहिलेलाई भने यो अर्को विश्राम।
रेडियो भेरी एफएम।
तपाईँ अहिले सबैको मन छुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। तिनजेल हामीले छिमेक सेरोफेरोसँगै अन्य खबर प्रस्तुत गर्यौँ। अब बाँकी खबर। तत्कालीन एमालेका पूर्व सांसद डोरबहादुर कार्कीलाई घुसकाण्डमा सर्वोच्च अदालतले दोषी छनौट गरेको छ। रङ्गे हात घुससहित पक्राउ परेका उनलाई सर्वोच्चले दोषी ठहर गरेको हो। न्यायाधीश दुवै दीपक कुमार कार्की र कुमार रेग्मीको इजलासले कार्कीलाई दोषी ठहर गरेको हो। सर्वोच्चले घुसकाण्डमा कार्कीसहित स्वामी महानन्द उदासीनलाई पनि दोषी ठहर गरेको छ। उनीहरूले 4,00,000 रुपियाँ घुस लिएको आरोप लागेको थियो। स्वामीको निवासबाट 1,00,000 रुपियाँ बरामद समेत भएको थियो। 1,00,000 रुपियाँ असुलपुर गर्न समेत सर्वोच्चले आदेश जारी गरेको छ। एमाले नेता कार्कीले स्वामीसँग मिलेर प्रहरी इन्सपेक्टर बनाइदिन्छ भन्दै घुस लिइरहेको बेला रङ्गी हात पक्राउ परेका थिए।
संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले आइफा अवार्ड रोक्न सरकारलाई निर्देशन दिएको छ। समितिको बसेको बैठकले यस्तो निर्देशन दिएको हो। आइफा अवार्ड नेपालमा गर्ने भन्ने बारेमा सकारात्मक वा नकारात्मक टिप्पणीहरू भएको थियो। समिति सभापति पवित्रा निरौला खरेलले सरकारले सम्झौता गरिसकेको भए पनि यसले नेपालको स्वाधीनता, स्वतन्त्रता र अस्मितामा आँच पुर्याउन सक्ने भएकाले यो अवार्ड तुरन्त रोक्न निर्देशन दिएको बताउनुभयो।
भेरी खबरमा अब लागौँ एउटा विदेशको खबरतर्फ। अफगानिस्तानको राजधानी काबुलमा भएको शक्तिशाली विस्फोटमा 34 जनाभन्दा बढीको ज्यान गएको छ भने 68 जना घाइते भएका छन्। विस्फोटपछि सम्भावित तालिबान लडाकु र एक निर्माणाधीन भवनमा सिरेका र सुरक्षा बलसँग गोली हानाहान भएको प्रत्यक्षदर्शीले बताएका छन्। सुरुमा आक्रमणकारीले विस्फोट पदार्थ बोकेको एक कारलाई विस्फोट गराए पनि गराएको प्रत्यक्षदर्शीको भनाइ छ। आक्रमण भएको स्थानमा सुरक्षा अधिकारीले नियन्त्रणमा लिएर घेरा लगाएको र पत्रकारलाई समेत जानकारीका लागि अनुमति नदिएको समाचार एजेन्सीहरूले जनाएका छन्।
भेरी खबरमा अब लागौँ केही खेल खबरतर्फ। प्याराग्लाइडिङका युकेश गुरुङले वर्षको उत्कृष्ट पुरुष खेलाडीको अवार्ड जित्न सफल हुनुभएको छ। नेपाल खेलकुद पत्रकार मञ्चले प्रदान गर्ने पल्सर स्पोर्ट अवार्डको 16 संस्करणमा युकेशले क्रिकेटको पारस खड्का र सोमपाल कामी लगायतलाई पछि पार्दै यो अवार्ड हात पार्नु भएको हो। उहाँले 18 एसियाली खेलकुदमा प्याराग्लाइडिङ क्रस कन्ट्रीको पुरुष टिम इभेन्टमा रजत पदक जित्नु भएको थियो। उहाँले पल्सर मोटरसाइकलका साथै विभिन्न पुरस्कार हात पार्नु भएको छ। यस्तै फुटबल खेलाडी साबित्रा भण्डारी साम्बाले पल्सर वर्ष महिला खेलाडी अवार्ड जित्नु भएको छ। साबित्राले मनोनयनमा परेका भलिबलका सरस्वती चौधरी, क्रिकेटका सीता राणा मगर, जुडोका मनिता श्रेष्ठ प्रधान र तेग्वान्दोका निमा गुरुङलाई पछि पार्नु भएको हो। विश्व खेलकुद पत्रकार दिवसको अवसर पारेर नेपाल खेलकुद पत्रकार मञ्चले विभिन्न 10 विधाका खेलाडी र खेलकर्मीलाई पुरस्कृत गरेको हो। युवा वर्ष खेलाडी, वर्ष प्रशिक्षक, पिपल्स चोइस अवार्ड, पारा एथलिट स्पेसल अवार्ड, लाइफ टाइम एभिजमेन्ट अवार्ड लगायतमा पुरस्कार प्रदान गरिएको हो।
एन्फा जिल्ला लिग फुटबल प्रतियोगिताको उपाधिको लागि एबिसी स्पोर्ट क्लब र काँक्रीबार स्पोर्ट्स क्लब बीच प्रतिस्पर्धा हुने भएको छ। हिजो सेमी फाइनलमा आफ्नो खेलमा जित हात पार्दै दुवै टोलीले उपाधि नजिक पुगेका हुन्। हिजो भएको पहिलो खेलमा एबिसीले फ्रेन्डसिप स्पोर्ट्स क्लबलाई 5-0 अन्तरले पराजित गरेको हो। एबिसीका लागि खगेन्द्र खत्रीले एक्लै 5 गोल गर्नुभयो। पहिलो हाफमा 18 मिनटमा पहिलो गोल गर्नुभएका उहाँले दोस्रो हाफमा 4 गोल थप्नु भएको हो। यसै गरी सेमी फाइनलमा बड्डीचोर स्पोर्ट्स क्लबलाई 3-0 अन्तरले पराजित गर्दै काँक्रीबार स्पोर्ट्स क्लबले पनि एबिसीसँगको उपाधि भिडन्त पक्का गरेको हो। प्रतियोगिताको फाइनल खेल आज कोपिला भ्याली स्कुलको प्राङ्गणमा 4:00 हुने जिल्ला फुटबल सङ्घका महासचिव गणेश कुमार कार्कीले जानकारी दिनुभयो। फुटबलकै खेलकै अर्को प्रसङ्गमा भारत इङ्ल्यान्डमा जारी आइसिसी एक दिवसीय विश्वकप क्रिकेटको सेमी फाइनलमा प्रवेश गरेको छ। गैराती भएको खेलमा बङ्गलादेशलाई 28 रनले पराजित गर्दै भारत सेमी फाइनलमा पुगेको हो। भारतसँगको हारसँगै बङ्गलादेश पनि प्रतियोगिताबाट बाहिरिएको छ। भारतले दिएको 315 रनको लक्ष्य पछ्याएको बङ्गलादेश 48 ओभरमा अल आउट हुँदै 286 रनमा समेटियो। बङ्गलादेशका लागि सकिम अल हसनले 66 तथा मोहम्मद साइफुद्दिनले अभिजित 51 रनको अर्धशतकीय पारी खेले पनि टोलीलाई जित भन्न दिलाउन सक्नु भएन। भारत विरुद्धको खेलसँगै सकिम बदले एकै विश्वकपमा 500+ रन र 10+ विकेट लिने पहिलो खेलाडीको कीर्तिमान बनाउनु भएको छ। भारतका जसप्रीत बुमराहले 4 तथा हार्दिक पाण्ड्याले 3 विकेट लिनुभयो। टस जितेर पहिला ब्याटिङ गरेको भारतीय निर्धारित 50 ओभरमा 9 विकेट गुमाएर 314 रन बनाएको हो। भारतका लागि रोहित शर्माले 92 बल खेल्दै 5 छक्का र 7 चौकाको मद्दतमा सर्वाधिक 104 रन बनाउनुभयो। रोहितले कम खेलमा सर्वाधिक 5 शतक बनाउने खेलाडी समेत बन्नु भएको छ। यस्तै ओपनर लोकेश राहुलले 77 रनको अर्धशतकीय इनिङ खेल्दा ऋषभ पन्तले 48, महेन्द्र सिंह धोनीले 35 तथा कप्तान विराट कोहलीले 26 रनको योगदान दिनुभयो। जितसँगै भारतीय 8 खेलबाट 13 अङ्क जोड्दै दोस्रो स्थानमा आफ्नो ठाउँ पक्का गरेको छ भने भारत यसअघिको खेलमा इङ्ल्यान्डसँग पराजित भएको थियो। खेल खबरसँगै अहिलेलाई बिहानको भेरी खबरको समय सकियो। जानु अघि मुख्य मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
सुर्खेत उपत्यका खाने पानी उपभोक्ता संस्थामा प्रक्रिया मिचेर विज्ञापन खोलेको भन्दै स्किम समितिका पदाधिकारी विरोधमा विज्ञापन खारेज गर्न माग गर्दै रिट दर्ता।
दैलेखको श्रीस्थान पादुका र नाभिस्थानमा पेट्रोलियम अन्वेषणको काम सुरु, 12 पाङ्ग्रे ट्रक जान सक्ने सडक बनाउन सिनियर टोलीको आग्रह।
सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको बजेट प्रति सत्तापक्षकै सांसद असन्तुष्ट, हस्ताक्षर संकलन।
र विश्वकप क्रिकेटमा भारत सेमी फाइनलमा प्रवेश, बङ्गलादेश प्रतियोगिताबाट बाहिरियो। हवस् त तपाईँ हाम्रो भेट अहिले 8 बजेको भेरी हाइलाइट्समा हुने नै छ। ताजा समाचार अनि स्वस्थ मनोरञ्जनको लागि रेडियो भेरीकै साथमा रहनुहोला। बिहानको भेरी खबरबाट नवराज रेग्मी र मधुबन विशी बिदा हुन्छौँ। नमस्ते।